नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
मानवीय संकटको एकजुट भएर सामना गर्न प्रधानमन्त्री ओलीको आग्रह, सुरक्षा सामग्री जुट्ने भन्दै धैर्य गर्न चिकित्सक तथा प्राविधिकलाई आह्वान।
दैनिक उपभोग्य वस्तुका आपूर्ति व्यवस्थित गर्न आयोगद्वारा सरकारको ध्यान आकर्षण, दैनिक ज्वालादाली गर्नेका लागि राहत प्याकेज ल्याउन कांग्रेस सभापति देउवाको माग।
स्थानीय तहले कोरोना फैलिन नदिन गरेको गतिविधिको विवरण गृहलाई बुझाउनु पर्ने, इन्डक्सनबाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने तयारी।
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 22,000 नाग्यो, भारतमा स्वास्थ्य कर्मीका लागि 50,00,000 बीमा।
र ओलम्पिकमा खेलाडीको उमेर हदबन्दी बढाउन दक्षिण कोरियाको माग।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार, परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कोरोना भाइरसको संक्रमण फैलिएसँगै उपचारमा संलग्न चिकित्सकहरूको सुरक्षामाथि नै प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्तित नहुन आह्वान गर्नुभएको छ। चिकित्सक तथा प्राविधिकहरूले सुरक्षा सामग्री बिना उपचार गर्न कठिन हुने भन्दै आवाज उठाइरहेका बेला प्रधानमन्त्री ओलीले हाल मौजदात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल कम्पनी ट्विटर मार्फत प्रधानमन्त्री ओलीले COVID-19 मानवीय संकटको एकजुट भएर सामना गर्न चिकित्सक तथा प्राविधिकहरूलाई आह्वान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले चिकित्सकहरूकै सिफारिशमा थप सामग्रीहरू उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गर्नुभएको छ। तपाईँहरूकै सिफारिशमा थप सामग्रीहरू उपलब्ध हुँदैछन्, धैर्य गरौं, सरकार तपाईँहरूसँगै छ, चिन्तित नहौं, प्रधानमन्त्री ओलीले ट्विटरमा लेख्नु भएको छ। नेपालमा पनि 3 कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। संक्रमित मध्ये 1 उपचारपछि निको भएर घर फर्किसकेका छन् भने 2 टेकुस्थित शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
यसैबीच सरकारले चीनबाट आफै स्वास्थ्य सामग्री ल्याउने तयारी गरेको छ। चीन सरकारले अनुदानको रूपमा दिने भनेको स्वास्थ्य सामग्री आउन केही समय लाग्ने भएपछि नेपाल सरकारले आफ्नै खर्चमा ती स्वास्थ्य सामग्री ल्याउन लागेको हो। उपप्रधान तथा रक्षा मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य उपकरण लिन पर्सि शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ। नेपाल एयरलाइन्सको जहाज चीनको गन्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी आइतबारसम्म नेपाल आइपुग्ने बताइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका बेला नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह गरेको छ। आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुका आपूर्ति व्यवस्थित गर्न आग्रह गरेको हो। नेपालमा समेत कोरोनाको संक्रमण फैलिएपछि उत्पन्न विषम परिस्थिति नियन्त्रणका लागि सरकारको पछिल्ला कदमलाई सकारात्मक रूपमा लिँदै आयोगले वर्तमान जटिल परिस्थितिमा नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुन सरकारको प्रमुख दायित्व भएको स्मरण गराएको छ। आयोगले लकडाउनको अवस्थामा घरमै रहेका अपाङ्ग बालबालिका ज्येष्ठ नागरिक महिला तथा अति विपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई भनेको छ। कोरोना भाइरस संक्रमणको आशंका गरिएका तथा संक्रमितहरूको उपचारमा खटिएका सबै स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा तिनका परिवारको आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले लकडाउनको पालना गरी घरभित्रै रहन आम नागरिकलाई आह्वान गर्दै अवज्ञा गर्नेलाई मानवोचित व्यवहारका साथ कानून बमोजिम कार्यवाही गर्न भनेको छ।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक जाला मजदूरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ। ट्विटरमा लेख्दै सभापति देउवाले न्यून आय भएकालाई राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको हो। कोरोनाबाट सुरक्षित हुँदाहुँदै पनि कुनै समूह भोकमरीको शिकार बन्न नपरोस्, देउवाले ट्विटरमा लेख्नु भएको छ। म सरकारलाई दैनिक जालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन सरकारले गरेको लकडाउन उत्तम विकल्प भएको पनि कंग्रेस सभापति देउवाले बताउनु भएको छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले स्थानीय तहहरूलाई आफूले गरेको हरेक दिनको गतिविधिको विवरण गृह मन्त्रालयलाई दिन भनेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले देशैभरका स्थानीय सरकारलाई यस्तो निर्देशन दिनुभएको हो।
हामीले स्थानीय पालिकाका ओडाका सदस्यहरू, ओडाध्यक्षज्यूहरू र त्यहाँ पालिकाका मेयर साहबहरू, उपमेयर साहबहरू सबैलाई दैनिक रूपले भिजिट गर्ने र 3 बजे 4 बजेसम्म त्यहाँ भएको गतिविधिको बारेमा रजिस्टर गर्ने, रजिस्टर गर्दा आउँदैमा को को व्यक्ति बाहिरबाट आउनुभएको छ, घुलमिल कहाँ कहाँ हुनुभएको छ, कतिजना व्यक्ति हुनुहुन्छ र त्यस्तो रोगको संक्रमित व्यक्तिहरू कतिजना हुन्छ त्यसको लिस्टिङ गरिसकेपछि गृह मन्त्रालयमा जानकारी गराउने।
हरेक स्थानीय तहले विदेशबाट आएका नागरिकको विवरण संकलन गर्ने, उनीहरूलाई आफ्नो एरियामा क्वारेन्टाइनमा राख्ने, त्यसरी बसेकामा लक्षण देखिए आइसोलेसनमा राख्ने व्यवस्था गर्न पनि सरकारले भनेको छ। आइसोलेसनमा राखिएका व्यक्तिमा लक्षण देखिनुका साथै श्वास प्रश्वासमा समस्या देखिए तुरुन्तै स्वा परीक्षणका लागि पठाउन स्वास्थ्य सचिव कोइरालाले अनुरोध गर्नुभयो।
स्थानीय पालिकाहरूले विदेशबाट आएको व्यक्तिहरूलाई आफ्नो एरियामा राख्ने, त्यसरी बसेको व्यक्तिहरूमा सिम्टम देखेको छ भनेदेखि नि बेग्लै आइसोलेसनमा राख्ने। यदि त्यस्तो खालको सिम्टम देखिँदा देखिँदै श्वास प्रश्वासमा असजिलो भएको छ र अरू यो सिम्टमबाट पनि अलिक माथिल्लो स्टेजमा पुगेको छ भनेदेखि नि उसलाई तुरुन्तै स्वाब परीक्षण गर्नुको लागि चाहिँ कलेक्सन गर्ने र हामीलाई केन्द्रमा अथवा नजिक कहाँ परीक्षण गरिन्छ त्यो ठाउँमा पठाउनको लागि हामीले अनुरोध गरेका छौँ।
उहाँले विदेशबाट आएकालाई नआत्तालिन पनि अनुरोध गर्नुभएको छ। आइसोलेसनमा बसेर हरेक दिन लक्षणहरू हेर्दै जाने र लक्षणहरू बढ्दै गए नजिकको स्वास्थ्य चौकीमा जान पनि उहाँले आग्रह गर्नुभएको छ।
जो व्यक्तिहरू बाहिरबाट आउनुभएको छ अत्तालिनु पर्दैन, रुगा लाग्न सक्छ, खोकी लाग्न सक्दछ अथवा ज्वरो आउँछ भनेदेखि नि त्यो सिम्टम देखिने बित्तिकै त्यही हो भन्ने कुरा यकिन हुँदैन। 2 दिन 3 दिन 4 दिन हेर्दै जानुहोस्, आइसोलेसनमा बस्नुहोस्। तपाईँहरू बसिसकेपछि त्यो सिम्टम बढ्दै गयो भनेदेखि नजिकको स्वास्थ्य चौकीमा जानुहोस्। बाहिरबाट आएको व्यक्तिहरू अहिले आइसोलेसनमा बसिदिनु भयो भनेदेखि नि, क्वारेन्टाइनमा बसिदिनु भयो भनेदेखि नि एटलिस्ट त्यो रोग यदि लागेको रहेछ भने पनि त्यो रोग फैलिने अवस्था हुँदैन, आफू पनि बाँचिन्छ, अर्कालाई पनि बचाइन्छ, समाज पनि बाँच्दछ।
सरकारले देशैभर गरी 25 अस्पताललाई हब अस्पतालका रूपमा तोकेको छ। 25 हब अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न 10-10 लाख रूपियाँ पठाइएको पनि स्वास्थ्य सचिव कोइरालाले जानकारी दिनुभयो।
सरकारले धरान स्थित बीपी कोरोला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण शुरू गर्न लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किट सहितको प्राविधिक टोली त्यसतर्फ पठाएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार पोखरा र नेपालगञ्जमा समेत परीक्षणको तयारी गरिएको तर सामग्रीहरू पठाउन समय लाग्ने भएकाले शुरू हुन केही समय लाग्नेछ। धरानमा भने पहिलो लटमा 120 स्याम्पल परीक्षण गर्न सक्ने किट पठाइएको मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस उपचारका लागि पाटन अस्पताल तयार भएको छ। अस्पतालको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गर्नुभएको छ। यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले 24 प्रकारका सेवाग्राहीले घरबाटै पाउने गरी व्यवस्था मिलाएको छ। स्वास्थ्य सेवा र चिकित्सकको सम्पर्क नम्बरबाट सेवाग्राहीले घरमै बसेर सेवा लिन सक्ने गरी व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
लकडाउनका समयमा सरकारले विद्युतीय चुलो अर्थात् इन्डक्सनबाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई 150 युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फोन गरी इन्डक्सन चुलो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिनुभएको छ। इन्डक्सन चुलो प्रयोग गर्ने ग्राहकलाई 150 युनिटसम्म 20% महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ। मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताउनुभयो। मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएकाले उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रह समेत गर्नुभयो। कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनमा गएपछि विद्युत खपतमा भारी गिरावट आएको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
कतै तपाईँले सडकमा जोखिमपूर्ण जीवनयापन गरिरहेका बालबालिका देख्नु भएको त छैन?
याद राखौ, बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन भन्ने नाराका साथ नेपाल सरकारले सडक बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।
तसर्थ सडकमा जोखिमपूर्ण जीवनयापन गरिरहेका बालबालिका कहीँ कतै देख्नु भएमा वा फेला पार्नु भएमा तत्काल उद्धार तथा संरक्षणका लागि नजिकको प्रहरी कार्यालय वा बालबालिका खोज तलास समन्वय केन्द्रको निशुल्क फोन नम्बर 104 सम्पर्क गरौ।
बालबालिका प्रति परिवारले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरौ। कुनै पनि बहानामा बालबालिका सडकमा आउने वातावरणको अन्त्य गरौ।
नेपाल सरकार, राष्ट्रिय बाल अधिकार परिषदद्वारा बाल हितमा जारी सन्देश।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
सरकारले लकडाउनको समयमा कालोबजारी रोक्न डेलिभरी भ्यानबाट टोल टोलमा खाद्यान्न पुर्याउने भएको छ। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले लकडाउनका समयमा घरमा बस्न बाध्य नागरिकका लागि डेलिभरी भ्यानबाट टोल टोलमा खाद्यान्न पुर्याउन स्टोरलाई निर्देशन दिने निर्णय गरेको हो। मन्त्रालयले कालोबजारी भएको पाइएमा गृह मन्त्रालयको टोल फ्री नम्बर 1149 निशुल्क फोन गर्न पनि अपील गरेको छ।
कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकु अस्पतालमा भर्ना भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कका एक अधिकृतको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ। केही दिनदेखि ज्वरो बढ्ने, सुखा खोकी लाग्ने, पखाला लाग्ने, जीव कमजोर हुने जस्ता लक्षण देखा परेपछि उनी अस्ति मंगलबारदेखि टेकु अस्पतालमा भर्ना भएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणपछि उनमा कोरोनाको संक्रमण नदेखिएको पुष्टि भएको हो।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएसँगै मानिसहरूमा थप सन्तास फैलिएको छ। मानिसहरूमा कोरोनाको भयले विभिन्न खाले समस्या देखिन थालेका छन्। आम नागरिक त्रसित एवं भयभीत बन्दै गएपछि मानसिक स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्न मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल सीएमसीले सहयोगका निम्ति टोली बनाएको छ। यसैबीच सीएमसीका प्राविधिक निर्देशक तथा मनोविद डाक्टर पशुपति महतलाई सहकर्मी कोमल विश्वकर्माले कोरोना भाइरस भित्रिसकेको अवस्थामा नेपालीहरू कतिको सशंकित छन् भनेर सोध्नु भएको छ।
कोरोनाको डर त्रास एउटा छ, अर्को अब लकडाउन भन्ने बित्तिकै बाहिर निस्किनु पाएन, जनजीवन जसरी चलेको थियो त्यो नचल्दाखेरिको छटपटि चाहिँ एकदम धेरै देखिन्छ।
यसलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ, अर्थात् यो किसिमको तनावबाट चाहिँ कसरी हट्न सकिन्छ, एउटा व्यक्तिले चाहिँ कहाँनिर सजगता अपनाउनु पर्ने देख्नुहुन्छ?
यो कुराहरूलाई लिएर आत्तिने भन्दा पनि यतिखेर पर्यो भने मैले हेल्प कहाँ लिने र सतर्कता कसरी अपनाउने, भइहाले रहेछ भने कसरी चाहिँ त्यसबाट पार पाउने अथवा त्यो जोखिमबाट कसरी जोगिने भन्ने तरिकाहरू चाहिँ धेरै बुझेर आफू र आफ्नो परिवारलाई सहयोग गर्यो भने चाहिँ त्यो धेरै गाह्रो हुँदैन। तर अब मान्छेलाई काम गरिरहेको मान्छेलाई 24 घन्टा घरभित्र बसिराख्ने चाहिँ एक खालको बेचैनी हो, तर अब कहिलेकाहीँ यो मौका पनि हो भन्नु पनि पर्ने हुँदो रहेछ कि। मौका चाहिँ परिवारसँग अब आफ्नो आफूले पढ्ने, आफूले तयारी गर्ने, घरमै समय बिताउने, आफ्नो सन्तानहरूसँग समय बिताउने, एउटा सोसियल डिस्टान्स भनेर 1 मिटरको डिस्टान्समा बसेर कुराकानी गर्ने, अनुभवहरू साटासाट गर्ने, फिल्महरू हेर्ने, पुस्तकहरू पढ्ने, अनलाइनमा धेरै कुराहरू पढ्ने, राम्रो कुराहरू पढ्न पाइन्छन्। तर खालि यो भाइरसकै मात्रै न्युजहरू हेर्ने, सोसियल मिडियामा अत्यधिक त्यसैमा मात्रै जतिखेर नि हेरिराख्ने, त्यसले चाहिँ झन्बड डर बढाउँछ कि। अर्को जोखिम चाहिँ कस्तो हुन्छ भने अब पहिला भूकम्पमा पनि हाम्रो अनुभवले चाहिँ भूकम्प गइरहेको त मान्छे मानसिक समस्या त्यति देखिएको थिएन, भूकम्पको क्रम निकै कम हुँदै गएपछि वात्तै मानसिक समस्या धेरै देखियो कि। अब यो पनि त्यस्तै पनि हुन सक्छ, अहिले त मान्छेले एउटा ढङ्गले यस्तो उस्तो न्युज हेर्दै घरमा छन् बसेका छन्, अब पछाडि चाहिँ मान्छेमा डिप्रेसनको रोग पनि धेरै आउन सक्छ, अब चिन्ता एङ्जाइटीको रोग पनि धेरै आउन सक्छ, पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डर भन्ने हुन्छ, यो यस्तो खालको घटनाले गर्दा यही डर चाहिँ बारम्बार रिकल भइराख्ने पनि हुन सक्छ। त्यसैले अब अहिले चाहिँ त यतिखेर हामी यो उसमै छौँ कि, यो परिस्थितिमै छौँ, र यसलाई एउटा सहने तरिका चाहिँ के भने यो डिजास्टर चाहिँ यो घटना असामान्य हो, तर हामीले जे महसुस गरिरहेका छौँ त्यो सामान्य हो।
खासमा भन्नुपर्दाखेरि यो मानसिक समस्या चाहिँ कतिको जटिल हुन्छ, अर्थात् भनौँ यो कतिको हानिकारक हुन्छ स्वास्थ्यको लागि?
होइन, अब अहिले चाहिँ मानसिक रोगैको स्टेजमा आएको छैन, होइन, तनाव बढेपछि हाम्रो स्ट्रेस हर्मोनले देखाएको रेस्पोन्स हो यो, होइन, तर अब यो परिस्थिति लामो समय गयो भने त्यसले गर्दा चाहिँ मान्छेमा एकदम थकान बढी हुने, निन्द्रा नलाग्ने, बेचैनी हुने अथवा डिप्रेसनको सिम्टम्सहरू आउने, लामो समयसम्म मान्छेलाई चाहिँ भनौँ न केही गर्न मन नलाग्ने, निराशाको सोचाइहरू आउने खालको चाहिँ हुन सक्छ।
अब यो समयलाई मध्यनजर गर्दै सिएमसीले एउटा टोली पनि बनाएको छ, होइन, एउटा एक किसिमको परामर्शको लागि, तपाईँहरूको यो टोलीले चाहिँ कसरी काम गर्छ, अर्थात् तपाईँहरूसँग सम्पर्क चाहिँ कसरी गर्ने?
हामीले हाम्रो त्यो वेब पोर्टलमा र इभन अनलाइनमा मिडियामा पनि हाम्रो 10 जनाको टोली, मनोचिकित्सक, साइकाट्रिस्टदेखि लिएर क्लिनिकल साइकोलोजिस्ट, साइकोलोजिस्ट, सिनियर काउन्सिलरहरूको टोलीलाई चाहिँ हामीले त्यहाँ नाम पनि राखेको छ, कन्ट्याक्ट नम्बर पनि राखेको छ उहाँहरूको, है, मोबाइल नम्बर है, र त्यो कुन कुन दिन उहाँहरू कति त्यो टाइम पनि तोकिदिएको छ, होइन, त्यो टाइममा तपाईँ जो कसैले पनि त्यो फोनमा सम्पर्क गर्न सक्नुहुन्छ, र त्यो फोनमा गरिने काउन्सिलिङ हो, हामीले 1-to-1 भेट्न यतिखेर मिल्दैन, यतिखेर हामी सबैलाई चाहिँ अब यो परिस्थितिमा अब लकडाउनको बेला भइसकेपछि फोनमा नै हामीले एउटा उहाँको जो सम्बन्धित व्यक्ति छ उहाँलाई त्यो फोनमा कुरा गर्नलाई अप्ठ्यारो छ कि छैन, अलिकति सजिलो ठाउँमा बसेर फोन उहाँलाई फोनमा कुरा गर्न भन्छौँ, र हामीले पनि फोनमै उहाँको समस्याहरू सुन्छौँ, त्यसपछि उहाँलाई अलिकति मन बलियो बनाउने कुराहरू, यो वास्तविकता के हो सबै बुझाइदिन्छौँ, उहाँको त्यस्तो सिम्टमहरू रहेछ भने कहाँ जाने पनि भनेर पनि सल्लाह दिन्छौँ, नभए यो मनको डर त्रासलाई चाहिँ यो के हो, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, आफैले आफैलाई चाहिँ कसरी स्थिर बनाउने आफ्नो मनोभावनालाई भनेर कतिपय कुराबाटै सम्झाउँछौँ, कतिपय केही सानो तरिकाहरू फोनबाटै पनि सिकाउँछौँ।
राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पीपीई उत्पादन शुरू गरेको छ। हिजो पीपीएको स्याम्पल मगाएर त्यसै अनुसार सिलाएर परीक्षण गरेपछि पीपीई उत्पादन थालिएको केन्द्रका प्रमुख महावीर पुनले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाले डिजाइन र गुणस्तर ठिक छ भनेपछि उत्पादन थालिएको पुनले बताउनुभयो।
अस्ति चाहिँ धेरै डक्टरहरूले मलाई फोन गरेर भनेको हुनाले हिजो स्याम्पल मगाएर स्याम्पल हेरेर मगाएर अनि डक्टर भगवान कोइरालालाई टेस्ट गराएर हो कि होइन भनेर उनले व्यक्तिगत रूपमा हेरे र हुन्छ यति भयो काम चल्छ भने अनि त्यसरी अब आज दिन बनाउँछु।
उहाँका अनुसार अहिलेसम्म प्राप्त सामग्रीले 500 पिस पीपीई मात्र उत्पादन गर्न सकिन्छ। सामग्री सहजै पाउन नसकिने खालको भएको र कालीगढ पनि सबै घर फर्किसकेकाले काम अघि बढाउन असहज भइरहेको उहाँले बताउनुभयो।
कारिगरहरू सबै घर गए, नर्मल सिचुएसन भएको भए जति पनि कारिगर पाइन्थ्यो, गार्मेन्ट कारखानाहरू जति पनि थिए अनि मेटेरियल जति पनि पाइन्थ्यो, अब अहिले त नर्मल सिचुएसन छैन, अब त्यहाँ एक ठाउँमा बल्ल बल्ल 1500 मिटर पायो, अब यो त्यति एभाइलेबल हुने मेटेरियल होइन, यो चाहिँ होइन त्यति प्रयोगमा नआउने मेटेरियल हो एउटा कुरा। दोस्रो कुरा उयो पुरानो बाँकी रहेको बचेको खोचेको मेटेरियलले बनाउने हो।
अहिले 6-7 जना कालीगढे मात्र काम गरिरहेका उहाँले बताउनु भएको छ।
कोरोना संक्रमित युवतीसँगै कतारबाट एउटै विमानमा आएका मध्ये थप 19 जना सरकारको सम्पर्कमा आएका छन्। ती युवतीसँगै आएकामा काभ्रेका 5 जना, सोलुखुम्बुका 4, सिन्धुपाल्चोकका 3 जना र 5 थरका 2 जना रहेका छन्। त्यस्तै सल्यान, बाँके, उदयपुर, कैलाली र कञ्चनपुरका 1-1 जना सम्पर्कमा आएको पाइएको छ। पहिचान भएकाहरू हाल सेल्फ क्वारेन्टाइनमा रहेको र स्वास्थ्य परीक्षणको प्रक्रियामा रहेको सम्बन्धित जिल्लास्थित थाहा कर्मीहरूले जनाएका छन्। यसअघि ती युवतीसँगै जहाजमा रहेको 125 जना सम्पर्कमा आइसकेका छन्। चैत्र 4 गते कतार एयरवेजको QR652 उडान मार्फत उनीसहित 158 यात्रु काठमाडौँ आएका थिए।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
के भो दिदी, एकरो टोलाइरहनु भएको छ त?
खै बहिनी, आफै के गरौँ भनेको, आफूसँग सिप भए पनि लगानी छैन, ऋण लिऊ धितो छैन, के गर्ने गर्ने।
त्यसो पो अब ढुक्क हुनुहोस्, मेगा ब्याङ्कले मेगा महिला उद्यमशील ब्याज अनुदान कर्जा ल्याएको छ, जस अन्तर्गत बिना धितो बढीमा 15 लाखसम्मको ऋण पाइन्छ।
साँच्चै ब्याज बढी होला नि त?
छैन दिदी, आधार दरमा 2% बढी मात्र हो र नियमित रूपमा सावा र ब्याज तिरिसकेपछि 6% सहुलियत ब्याज अनुदान पनि पाइन्छ।
हो र, तर झन्झटिलो हुन्छ कि?
हैन हैन, आवश्यक सबै कागज पत्र बुझाएको 5 दिनपछि नै ऋण पाइन्छ।
आहा, बल्ल मेरो आफै के गर्ने सपना पुरा हुने भो।
ल अब म चाहिँ
महिला उद्यमशील ब्याज अनुदान कर्जा लिन लागे मेगा ब्याङ्कतिर।
मेगा महिला उद्यमशील ब्याज अनुदान कर्जाका साथै महिलाहरूका लागि साना तथा मझौला कर्जा समेत उपलब्ध छ।
ए सुना सुना दिदी बहिनी, सुना दाजु भाइ, सुन्नै पर्ने कुरा छ यो विदेश जानेलाई, खेला गर्नु दलालले बेइमान गर्ला, एउटा काम भनी गयो अर्कै काम पर्ला, भरिसके परदेश नगएकै ठिक, जानै परे तालिम लिई सिक्नु एउटा सिप, जानै परे तालिम लिई सिक्नु एउटा सिप, खेत बारे छाडेर माझो परदेशी नभए हुन र, देशमै जीवन बेस हुन्छ भने परदेश नगए हुन र, परदेश नगए।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। कोरोना भाइरसको आशंका लागेकाहरूलाई विभिन्न जिल्लामा पनि आइसोलेसनमा राखिएको छ। अछाममा थप 2 जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। बानीगढ़ी जयगढ गाउँपालिकाका 42 वर्षीय पुरूषलाई न्याय हेल्थ नेपाल बैलपाटा र 5 वर्षका बच्चालाई जिल्ला अस्पताल मंगलसेनमा रहेको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। तर उपकरण अभावले 42 वर्षीय एक पुरूषको स्याप परीक्षणको प्रारम्भिक कार्य समेत गर्न नसकेको उपचारमा संलग्न डाक्टर विकास गौचनले बताउनुभयो। आइसोलेसनमा राखिएका बालक 5 दिन अघि आफ्ना आमा बुबासँगै भारतको हरियाणाबाट नेपाल आएका थिए।
बैतडीका एक स्वास्थ्य कर्मीमाथि क्वारेन्टाइनमै कुटपिट भएको छ। जिल्लाको पुर्सौडी नगरपालिका स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेभ करण सिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो। भारतबाट आएका स्थानीय सुनिल जागरी लगायत 7 जनालाई क्वारेन्टाइनमा राखेपछि ड्युटीमा खटिएका अहेभ धामीमाथि कुटपिट भएको पुर्सौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुँवरले जानकारी दिनुभयो। छोरालाई क्वारेन्टाइनमा किन राखेको भन्दै सुनिलका बुबा नरेन्द्र जागरीले स्वास्थ्य कर्मीमाथि हातपात गरेका थिए, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालमा विदेशबाट आएकाहरूबाटै कोरोना भित्रिएपछि यसको रोकथामका लागि पछिल्लो पटक विदेशबाट आएकामाथि निगरानी बढाइएको छ। यससँगै म्याग्दीको एउटा गाउँपालिकाले विदेशबाट आएका नागरिकको बारेमा सूचना दिनेलाई नगद पुरस्कारको घोषणा समेत गरेको छ। मंगला गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नुका साथै उनीहरूको बारेमा सूचना दिनेलाई नगद 1,000 रुपियाँ दिने घोषणा समेत गरेको हो।
यसैबीच उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आफ्नो पालिकाका भन्दा बाहिरी मान्छेहरूलाई प्रवेशमै रोक लगाएको छ। जनत्रास बढेको र कोरोनाको सम्भावित जोखिम पनि बढेकाले प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष मेश्वर कुमार राईले जानकारी दिनुभयो।
अति आवश्यक ब्याङ्किङ तथा वित्तीय संस्थाहरूले आजदेखि आंशिक रूपमा सेवा प्रदान गर्न थालेका छन्। कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि ब्याङ्कहरूले आंशिक रूपमा सेवा दिँदै नगद कारोबार गरेका छन्। बैंकका सीमित शाखाहरूमा आज बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म कारोबार भएको छ।
सरकारले देशभर लकडाउन गरेपछि तमोर करिडोरको धनकुटा खण्डमा कार्यरत मजदुरहरू 2 दिनदेखि अलपत्र परेका छन्। लकडाउनले तमोर करिडोरको धनकुटा मूलघाटदेखि 5 थरको नावा खोलासम्म कार्यरत 45 जना मजदुर रोकिएका हुन्। काम नभएपछि राशन पनि सकिएर भोकै बस्नुपर्ने अवस्था आएको मजदुरहरूले बताएका छन्।
मुलुकको लकडाउन भएको तेस्रो दिन आज काठमाडौँमा उपत्यकामा बिना अनुमति सञ्चालनमा भएका 235 वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिनभर काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट 30 सवारी नियन्त्रणमा लिइएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ, जसमा 212 2-पाङ्ग्रे र 23 वटा 4-पाङ्ग्रे सवारी साधन रहेका छन्। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको रोकथामका लागि सरकारले देशैभरि लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिने गरेको छ।
बैतडी स्थित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका 13 जनाको नमूना संकलन परीक्षणका लागि काठमाडौँ पठाइएको छ। कैलालीको धनगढ़ीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरी पठाइएको 13 वटा नमूना परीक्षणका लागि आएकोमा ती सबै घाँटीको स्वाब टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो। यसैबीच खोटाङको 10 वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमलाई लक्षित गर्दै जिल्लाका सबै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका हुन्। यस्तै गरी खोटाङमा विदेशबाट फर्किएका 3 जनालाई क्वारेन्टाइनमा राखिएको छ।
गुल्मीमा क्वारेन्टाइन बनाउने भन्दै गाउँमा पैसा उठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मालिका गाउँपालिका 2 का 24 वर्षीय शशिराम घरतीला आज दिउँसो पक्राउ गरिएको इस्मा प्रहरी चौकी इन्चार्ज प्रहरी नायब उप निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिनुभयो। इस्मा गाउँपालिका 5 रजस्थलको रोदी र चाँप टारीका केही घरमा रकम उठाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनको वुहानबाट गत डिसेम्बर अन्त्यतिर पत्ता लागेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 22,000 नाघिएको छ। अहिलेसम्म 4,91,000 बढी संक्रमित भएका छन्। संसारभर 22,165 जनाको मृत्यु हुँदा 1,18,000 मानिस उपचारपछि संक्रमण मुक्त भएका छन्। 198 देशमा फैलिसकेको यो भाइरसबाट सबैभन्दा धेरै इटालीमा 7,503 जनाको मृत्यु भएको छ भने 74,000 बढी संक्रमित छन्। कोरोनाको संक्रमण शुरू भएको चीनमा भने 3,287 जनाको ज्यान गएको छ। यस्तै गरी इरानमा 2,200, स्पेनमा 4,000, अमेरिकामा 1,000, फ्रान्समा 1,000 बढीको मृत्यु भइसकेको छ। भारतमा 14 जनाको ज्यान लिइसकेको कोरोनाबाट पाकिस्तानमा 8 जनाको मृत्यु भएको छ।
यसैबीच कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै भारत सरकारले झण्डै 17 खर्ब भारतीय रूपियाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सीतारमणले लकडाउनबाट प्रभावित गरिब आप्रवासी मजदूर र विपन्न वर्गलाई उक्त राहत प्याकेज घोषणा गर्नुभएको हो। प्रधानमन्त्री गरिब कल्याण स्किम नाम दिइएको राहत प्याकेज अन्तर्गत स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि 50 लाख भारतीय रूपियाँ बराबरको स्वास्थ्य बिमा कार्यक्रम समेत समेटिएको छ। यो योजना 3 महिनासम्मका लागि मात्र रहने वित्त मन्त्री सीतारमणले बताउनु भएको छ।
कोरोना भाइरसले निम्ताएको विपत्तिसँग लडिरहेका नागरिकको सहयोगका लागि अमेरिकाले अहिलेसम्मकै ठूलो बजेटको विधेयक पास गरेको छ। त्यहाँको सिनेटले आज बिहान $2 ट्रिलियनको प्रकोप राहत विधेयक पास गरेको हो। यो अमेरिकी इतिहासको सबैभन्दा ठूलो राहत प्याकेज हो।
नेपाल परिवेशमा अब खेल समाचार। दक्षिण कोरियाले आगामी सन् 2021 हुने ओलम्पिक खेलकुदमा फुटबल खेलाडीको उमेर हदबन्दी बढाउन माग गरेको छ। यसै वर्ष जापानमा हुने भनिएको ओलम्पिक खेल कोरोना भाइरस COVID-19 विश्वव्यापी महामारीका कारण 1 वर्ष पछाडि धकेलिएको छ। ओलम्पिक खेलमा 23 वर्ष मुनि उमेर समूहको राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्छन्, तर अर्को वर्ष हाल अभ्यास गरिरहेका खेलाडीको उमेर हत नाग्ने भएपछि दक्षिण कोरियाले कोरियाली फुटबल फेडरेसन आईओसी फिफा र एसियन फुटबल कन्फेडरेसन एएफसीआईलाई पत्र लेख्दै यस्तो आग्रह गरेको दक्षिण कोरियाली समाचार एजेन्सी युनहापले जनाएको छ। यसअघिको निर्णय अनुसार ओलम्पिक फुटबलमा सन 1997 यता जन्मिएका फुटबल खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउँछन्। तर यो वर्ष खेल नभएर अर्को वर्षलाई सर्ने भएपछि 1997 र त्यसपछि जन्मिएका खेलाडीको उमेर 23 वर्ष नाग्नेछ। दक्षिण कोरियाले ओलम्पिक फुटबलका लागि जनवरीमा भएको 23 वर्ष मुनिको एफसी च्याम्पियनसिप जितेको छ, जसमा 1997 जन्मिएका खेलाडीहरू छन्। दक्षिण कोरियाका वन दु जाई र सोङबु केन ओलम्पिक टिमको गोलकिपरका लागि दर्ता भएका छन्। उनीहरू अर्को सन् 2021 24 वर्षका हुनेछन्।
हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
मानवीय संकटको एकजुट भएर सामना गर्न प्रधानमन्त्री ओलीको आग्रह, सुरक्षा सामग्री जुट्ने भन्दै धैर्य गर्न चिकित्सक तथा प्राविधिकलाई आह्वान।
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न आयोगद्वारा सरकारको ध्यानाकर्षण, जालादारी गर्नेका लागि राहत प्याकेज ल्याउन काङ्ग्रेस सभापति देउवाको माग।
स्थानीय तहले कोरोना फैलन नदिन गरेको गतिविधिको विवरण गृहलाई बुझाउनु पर्ने, इन्डक्सनबाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने तयारी।
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 22,000 नाग्यो, भारतमा स्वास्थ्य कर्मीका लागि 50,00,000 बीमा।
र ओलम्पिकमा खेलाडीको उमेर हद बन्दी बढाउन दक्षिण कोरियाको माग।
थाहा संचार नेटवर्कले काठमाडौँमा तैयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।